नमस्कार। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराले तयार पारेको मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा रघुनाथ वाग्लेको स्वागत छ। यो कार्यक्रम हरेक मंगलबार बेलुकी 8:30 बजे रेडियो गण्डकी 90.2 MHz प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले वर्तमान समयमा गण्डकी प्रदेशले खेपिरहेको बाढी पहिरोको समस्यामा प्रदेश सरकारले वर्तमान समयमा खेलेको भूमिका र निर्माण गरेको भावी योजनाको बारेमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानसँग गरिएको विशेष कुराकानी र मानवाधिकार शिक्षा रेडियो कार्यक्रम शुरू भएको अवसरमा प्रदेशका सरकारवालाहरूले कार्यक्रमलाई दिनुभएको शुभकामना सन्देशहरू समावेश गरेका छौं। गण्डकी प्रदेशका म्याग्दी, लमजुङ, कास्की, तनहुँ लगायतका जिल्लाहरूमा पहिरोको कारण जनधनको क्षति भएको छ। कास्की पोखरा महानगरपालिका वडा नम्बर 18 सराङकोट स्थित गोठादीमा 50 वर्षीय टंक बहादुर थापाको घर पहिरोले पुरिँदा उनी सहित 5 जनाको मृत्यु भएको छ। त्यस्तै कास्की माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 खोरामुखमा प्रेमराज विकको घर पुरिँदा 3 जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका 26 पैते डाँडामा पहिरोले घर पुरिँदा स्थानीय दुर्गा बहादुर सुनारको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 25 70 वर्षीय वृद्धको पहिरोले घर पुरिँदा मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 17 छोरेपाटनको सिमुल टुडामा 60 वर्षीय चन्द्रबहादुरको घर पुरिँदा उनी सहित उनकी श्रीमती शान्ति मगर र छोरा सुशान्त मगर घाइते भएका छन्। मर्स्याङदी गाउँपालिका वडा नम्बर 3 पल्लाटारीको पहिरोमा परि 8 जना घाइते भएका छन्। 80 घरका 400 जना विस्थापित भएका छन्। 18 घर पुरै नष्ट भएका छन् भने 62 घरहरू अहिले बसोबास गर्न लायक छैनन्। विस्थापितहरूलाई नजिकैको सामुदायिक भवन र विद्यालयहरूमा अस्थायी रूपमा बस्नको लागि व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो। स्थायी रूपमा पुनर्स्थापनाको लागि उपयुक्त जग्गाको खोजी कार्य भइरहेको गुरुङको भनाइ छ। म्याग्दीमा बाढी पहिरोमा परि 31 जनाको मृत्यु भएको छ। 12 जना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालयसँग जिल्लाका सबै स्थानीय तहमा कति पीडित भए, क्षति कति भयो भन्ने तथ्याङ्क नै छैन, न त लैङ्गिक विवरण नै छ। लकडाउन अवधिलाई सर्वोच्च अदालतले शून्य समय मानेको छ। शून्य समयमा अवरुद्ध मुद्दाका प्रक्रिया सञ्चालनको लागि लकडाउन पछिको 30 दिन दिने गरी सर्वोच्चको पूर्ण इजलासले ज्येष्ठ 15 गते फैसला गरेको छ। तर नागरिक अधिकार र प्रहरी अनुसन्धानसँग जोडिएको विषयमा भने 3 तहकै अदालतले काम कारवाही रोकेनन्। लकडाउन भर उच्च अदालत पोखरामा 299 मुद्दा परेकोमा 188 फर्चोट भएका छन्। कामुख्य न्यायाधीश किशोर सिलवालका अनुसार सरकारवादी फौजदारी 133, बैंकिङ कसुरका 38, बन्दी प्रत्यक्षीकरणका 6, विरोधको निवेदन 73 र कैफियत प्रतिवेदन 49 वटा परेका छन्। असार 12 गते पछि अदालतले 13 प्रकारका मुद्दाका प्रक्रिया अगाडि बढाउने निर्णय भएपछि कामको चाप बिस्तारै बढ्दै गएको सिलवालले बताउनुभयो। बन्दी प्रत्यक्षीकरणका निवेदन, COVID-19 सम्बन्धी रिट निवेदन, मुद्दाको पूर्वपक्षका लागि बाल सुधार गृहमा रहेका नाबालकलाई अभिभावकको जिम्मामा लैजान परेको निवेदन असार 12 गते पछि हेर्न थालिएको उप रजिस्ट्रार विश्वनाथ अर्यालले जानकारी दिनुभयो। यो सुविधा प्रयोग गरेर 8 जना नाबालक अभिभावकको जिम्मामा घर गएका छन्। यसैगरी प्रतिवादी थुनामा रहेको मुद्दा नेपाल सरकार वादी भई पुनः आवेदन परेको र थुनामा रहेका प्रत्यर्थी नजिकिएको मुद्दा साधक जाँचका लागि पेश भएको मुद्दा पनि यो अवधिमा हेर्ने निर्णय भएको छ। कार्यक्रममा अबको क्रममा प्रस्तुत छ गण्डकी प्रदेशले खेपिरहेको बाढी पहिरोको समस्यामा प्रदेश सरकारले वर्तमान समयमा खेलिरहेको भूमिका र निर्माण गरेको भावी योजनाको बारेमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुवानसँग गरिएको कुराकानी। सबैभन्दा पहिला हामीले सोधेका छौँ, नेपाल विपदको जोखिम भएको देश हो, गण्डकी प्रदेश पनि जोखिममा नै होला, विपद न्यूनीकरणका लागि प्रदेश सरकारको तयारी के छ?
अब अहिले भीषण बाढी पहिरोबाट निकै ठुलो क्षतिको सामना गर्नु परेको छ गण्डकी प्रदेशले। 62 जनाको त मृत्यु भइसकेको छ, 9 जना हराइराखेका छन्। खोलाले बगाएको, पहिरोले पुरिएर निकाल्न नसकिएको अब यो खालको क्षति छ र अब करिब 500 घरहरू चाहिँ पूर्ण क्षतिग्रस्त छन्। अब सामान्य क्षति त त्यो अनगिन्ती छन्। मुख्य कुरा अहिले हामी उद्धारका कामहरू अब सकेका छौँ, केही शवहरू अब पत्ता नलाग्ने स्थितिमा छन् किनभने पहिरोमाथि पहिरो थपिएर पत्ता लाग्ने स्थिति देखिएन र केही अब डोजर अब एक्सकाभेटर लगाएर खोज्दाखेरि पनि नभेटिएका पनि छन्। जो उद्धारको काम चाहिँ हामीले करिब करिब सकेका छौँ र अहिले राहत वितरणको कामहरू हामीले गरिरहेका छौँ। अब नेपाल सरकारको तर्फबाट प्रति मृतक अब 1 लाख दिने गरेको हो, अब अहिले यो त्यसको संशोधन भएको छ र पनि अहिले हामीले पुरानै निर्णय अनुसार नै गइराखेका छौँ। नेपाल सरकारतर्फ 1 लाख र प्रदेश सरकार तर्फबाट प्रति मृतक 50,000 रुपियाँ हामीले दिने गरेका छौँ र त्यो दिइराखेका छौँ र अब सँगै उहाँहरूको यो उद्धार सँगसँगै तत्कालीन व्यवस्थापनको कामहरू पनि हामीले अब खास गरी स्थानीय तहसँग समन्वय गरेर मुख्य रूपमा त स्थानीय तहले नै गरेको छ र हामीले त्यसलाई अब समन्वय गर्ने र त्यहाँ सहयोग पुर्याउने काम गरेका छौँ। म्याग्दीको हकमा मोटर बाटोबाट खाद्यान्नहरू पनि त्यहाँ पठाउन सकिने अवस्था छैन र त्यहाँ चाहिँ एक चरण हामीले हेलिकप्टरबाटै अब खाद्यान्नहरू गाउँहरूमा पुर्याउने कामहरू गऱ्यौँ तर अब त्यसले पुगिराखेको छैन, अहिले पनि माग भइराखेको छ, छिटै नै त्यसको व्यवस्था गर्नेतिर हाम्रो प्रदेश सरकारले सोचिराखेको छ। पुनस्थापनाको चाहिँ अब त्यसको विशेष योजना बनाएर जानुपर्ने हुन्छ, कैयौँ बस्तीहरू नै अब त्यहाँ स्थानान्तरण गर्नुपर्नेछ। पहिला त जग्गाको खोजी हुनु पर्यो, जग्गाको व्यवस्था स्थानीय तहले मिलाउने र अब घर निर्माण आदिको सन्दर्भमा चाहिँ प्रदेश सरकार र सङ्घ सरकारले त्यसलाई सपोर्ट गर्ने त्यसबारेमा ठोस निर्णय हामीले गर्न बाँकी नै छ। अब यो ढङ्गले अहिलेको हामीले विपदको व्यवस्थापनलाई मुख्य कुरा अब खोज र उद्धारको काम हामीले करिब सकेका छौँ र राहत वितरणको क्रममा छौँ र अब उहाँहरूको पुनर्स्थापना र व्यवस्थापनका कुराहरू चाहिँ अब दीर्घकालीन रूपले हामी अब योजना बनाएर।
मन्त्रीज्यू, प्राकृतिक विपदमा परेका नागरिकहरूलाई उद्धार, राहत र पुनर्स्थापना गर्नको लागि तिनै तहको सरकारको तालमेल मिल्न जरुरी छ। अब प्रदेश सरकार र स्थानीय सरकारको तालमेल कसरी गरिरहनु भएको छ र यो तालमेल कसरी हुन्छ?
अब यसमा मुख्य कुरा त हामीले यो विपद व्यवस्थापन समिति प्रदेशमा विपद व्यवस्थापन अब यो परिषदै छ मुख्यमन्त्रीको नेतृत्वमा र आन्तरिक मामिला तथा कानुन मन्त्रीको नेतृत्वमा कार्यकारी समिति छ, विपद व्यवस्थापन कार्यकारी समिति। अब त्यसरी नै जिल्लामा पनि सिडिओको अध्यक्षता विपद व्यवस्थापन समिति र पालिकाहरूमा पनि त्यहाँका प्रमुख वा अध्यक्षको अध्यक्षतामा विपद व्यवस्थापन समिति छ र अब त्यहाँको जति पनि अब क्षतिहरू हुन्छन् अथवा त्यहाँ घटनाहरू घट्छन् विपद सम्बन्धी त्यो चाहिँ त्यहाँको विपद व्यवस्थापन समितिले निर्णय गरेर माथिल्लोमा अर्थात् स्थानीय तहले अब जिल्लाको चाहिँ विपद व्यवस्थापन समितिमा र विपद व्यवस्थापन समितिले प्रदेश विपद व्यवस्थापन समितिमा रिपोर्ट गर्नुपर्छ। त्यो रिपोर्ट लिने काम हामी गरिराखेका छौँ, हामी सबै जिल्लामा पत्रचार पनि गरेका छौँ। मुख्यत मानवीय क्षतिको अब हामीले सुरुमै त्यो माग गऱ्यौँ, अहिले चाहिँ हामीले भौतिक क्षतिहरूको पनि माग गरेका छौँ र यी सबै चाहिँ त्यहाँ विपद व्यवस्थापन समितिहरू मार्फत प्रदेश विपद व्यवस्थापन समितिमा आउनु पर्यो र त्यसपछि हामीले प्रदेश सरकारले र सङ्घ सरकारले पनि के कति अब चाहिँ गर्न सकिन्छ र गर्नुपर्ने हुन्छ त्यो अनुसार चाहिँ हामीले त्यहाँ सहयोग गर्छौँ। प्रक्रिया यही हो। अब यसको व्यवस्थापन गर्दा पनि त्यसरी नै जसरी तलबाट रिपोर्ट आउँछ त्यसरी नै हामीले यहाँ बजेटको चाहिँ बजेट पठाउने गर्छौँ। जिल्ला विपद व्यवस्थापन समिति मार्फत स्थानीय विपद व्यवस्थापन समिति भएर अब त्यसलाई हामी डेलिभरी गर्छौँ अर्थात् त्यसलाई वितरण गर्छौँ। अब यही ढङ्गले हाम्रो समन्वय हो। अब यो स्थानीय तहले गर्न सक्ने कुरा त उहाँहरूले अब गरिराख्नु भएको छ र पनि अब प्रदेशले गर्नुपर्ने कुरा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति मार्फत प्रदेशमा माग गर्ने भने हामीले निर्देशन गरेका छौँ।
यो अहिले हजुरको यो अवस्थित जीर्ण बसोबास बिना इन्जिनियर निर्माण गरेको भौतिक पूर्वाधार जस्तै बाटोघाटो यो प्रकृतिमाथि अवस्थित ढङ्गले गरेको अतिक्रमण यो रोक्नको लागि यो सरकारको आगामी योजना के छ?
कुनै पनि भौतिक संरचना निर्माण गर्दा त्यसको वातावरणीय परीक्षण गर्ने कुरा हामी IEIA भन्छौँ। त्यसको त्यो परीक्षण नगरिकन अब गर्नुहुन्न त भन्यौँ तर पनि के रह्यो भने यो अधिकार हामीलाई भएन भने रिपोर्ट बनाउने अधिकार पनि सङ्घ सरकार मात्र नै रहेको कारणले हामीले अब त्यसलाई कडाई गर्नुपर्छ भन्दा पनि कडाई गर्न सकेनौँ। अहिले हामीले वातावरण विधेयक चाहिँ यहाँ पारित गऱ्यौँ र अब हामी IEIA रिपोर्ट प्रारम्भिक रिपोर्ट र चाहिँ अब त्यो डिटेल रिपोर्ट IEIA रिपोर्ट चाहिँ तयार गर्नको निम्ति अब हामीले प्रदेशले नै कानुन बनाएर प्रदेशले नै गर्ने भनेर हामीले निर्णय गरेका छौँ। यो हिसाबले अबका योजनाहरू अब त्यो बिना वातावरणीय परीक्षण बिना वातावरणीय परीक्षणको रिपोर्ट बिना त्यो काम अगाडि बढ्दैनन् किनभने त्यो हामीलाई नै त्यो अधिकार छ र हामी नै त्यसको रिपोर्ट तयार गरेर मात्रै कामलाई अगाडि बढाउँछौँ। त्यसकारण चाहिँ अब त्यस्तो ढङ्गले हिजो बिना वातावरणीय परीक्षणको रिपोर्ट जुन बने कतिपय त अब ग्रामीण क्षेत्रमा त जनसमुदायहरूले आफैले चाहिँ चन्दा उठाएर पैसा उठाएर अथवा विभिन्न स्रोतहरू सङ्कलन गरेर पनि बाटो खन्ने काम भयो, त्यसको त त्यस्ता परीक्षण हुने कुरै भएन। त्यसकारण अब सरकारले यो परीक्षणको काम कडाइपूर्वक गरेर अनि मात्रै कामलाई अगाडि बढाउनु पर्छ। कुन ठाउँमा मेसिन प्रयोग गर्नुहुन्छ, कुन ठाउँमा मेसिन प्रयोग गर्नुहुन्न भन्ने समेत कुरा निर्गुल गरेर मात्रै कामलाई अगाडि बढाउनु पर्छ। अन्यथा यस्तै अब क्षतिको अब सामना गर्नुपर्ने हुन्छ भन्ने कुरा हामीले स्पष्ट साथ गरेका छौँ र यो अनुसार हामीले निर्देशन पनि गरिराखेका छौँ। र अब तपाईँहरूको यो सञ्चार माध्यमबाट यो मिडियाबाट पनि यो विषयमा अब सचेत हुनको निम्ति, किनभने हामीले बनाएको हामीले निर्माण गरेको संरचना हाम्रै काल नबनोस् भन्ने कुरामा हामी सचेत हुनुपर्छ।
अन्त विपदमा परेका नायकहरूलाई राहतको प्याकेज के कस्ता छन् अहिले?
अब त्यहाँ विपदको कारण मृत्यु भएकाहरूको हकमा योभन्दा अगाडि नेपाल सरकारले 1,00,000 र प्रदेश सरकारले 50,000 दिने निर्णय गरेका थियौँ। अहिले चाहिँ सङ्घ सरकारकोबाट अलि भर्खरै नयाँ निर्णय भएको छ, त्यो अनुसार चाहिँ 1 मात्रै मृतक भएको अवस्थामा 2,00,000 र थप अब कतिजना हुन्छन् जतिजना हुन्छन् त्यति थप चाहिँ 1-1,00,000 हुँदै जाने भन्ने एउटा निर्णय छ। अब त्यसरी नै अब मैले उहाँहरूको चाहिँ घर जुन पूर्ण क्षति भएको हुन्छ त्यसको निम्ति पनि 3,00,000 रुपियाँ घर निर्माण गर्ने भन्ने निर्णय भयो भन्ने अब सुनेको छु। अब घर अन्नपात सारा सारा चिज अब चाहिँ ध्वस्त भएको छ भने त्यहाँ 15,000 तात्कालीन व्यवस्थापन गर्नको निम्ति भनेर अब हामी त्यो हाम्रो निर्णय छ र हामी यो नि भने यो कार्यविधिलाई पनि फेर्दैछौँ, परिमार्जन गर्दैछौँ। अब हाम्रो अर्को चाहिँ बिरामी हुँदा सरकारी अथवा सामुदायिक अस्पतालहरूमा उपचार गरेको सम्पूर्ण खर्च अब सरकारले बिहोर्ने भन्ने छ सङ्घ सरकारको तर्फबाट, त्यो चाहिँ अब जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फतै हुन्छ।
उहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान। कार्यक्रममा अब प्रस्तुत गर्दैछौ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम प्रसारण शुरू भएको अवसरमा विभिन्न सरकारवालाहरूले दिनुभएको शुभकामना सन्देशहरू।
सबैलाई नमस्कार, म प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल। यो इन्सेक भन्ने संस्था चाहिँ नि मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गरेर अब नेपालको संविधानले जुन मानव अधिकारको संरक्षण र सम्बोधन गर्ने घोषणा गरेको छ त्यसलाई चाहिँ नि सहयोग गर्न सरकारी निकाय तथा चाहिँ नि बाहिरी अन्य व्यक्तिहरूबाट भएका मानव अधिकार घटनालाई उजागर गर्ने र त्यसलाई चाहिँ संरक्षण गर्ने काममा जुन गतगचाउने काम र जुन चाहिँ नि डाटाहरू सङ्कलन गरेर उपलब्ध गराउने काम नियमित रूपमा गरिरहेछ र यो संस्थाले चाहिँ नि यो गण्डकी प्रदेशमा पनि अब एउटा जुन सचेतना अभिवृद्धि गर्ने मानव अधिकारको क्षेत्रमा जुन कार्य प्रारम्भ गरेको छ यो कार्यले सबैलाई चाहिँ फाइदा पुग्छ र यो मानव अधिकारको क्षेत्रमा संलग्न मानव अधिकारको संरक्षणमा लाग्नुपर्ने सबै निकायहरूलाई चाहिँ सजग र चाहिँ आफ्नो कर्तव्यप्रति चाहिँ नि सदा चाहिँ नि दृढ सङ्कल्प रहेर काम गर्नलाई चाहिँ सहयोग गर्ने भएको हुनाले यो कार्यक्रमको सफलताको म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
म रामप्रसाद घिमिरे, वरिष्ठ अधिवक्ता, शान्तिको लागि नागरिक समाजको सञ्जालको पूर्व संयोजक। अहिले इन्सेकले मानव अधिकारको शिक्षाको प्रचार प्रसार, मानव अधिकारको क्षेत्रमा भएका उल्लङ्घनका घटनाहरूको अभिलेखीकरण, यो मानव अधिकार शिक्षा प्रचार प्रसार गर्ने काम उल्लेखनीय रूपमा गर्दै आएको छ। यसले प्रकाशित गरेका अभिलेखहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चाहिँ स्रोत सामग्रीको रूपमा पनि ग्रहण गरिएको छ। यसै सन्दर्भमा आफ्नो कामलाई निरन्तरता दिने सन्दर्भमा गण्डकी प्रदेशमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले रेडियो कार्यक्रम शिक्षा कार्यक्रम जुन अहिले प्रकाशित गर्ने सुरु गरेको छ, यो अभियानले यो क्षेत्रका बासिन्दालाई नागरिकको अधिकार र मानव अधिकारको सवालमा सुसूचित हुने एउटा चाहिँ अवसर प्रदान गर्नेछ र यो चाहिँ कार्यक्रमको पूर्ण सफलताको म कामना गर्दछु। धन्यवाद।
नमस्ते, म रामजी प्रसाद बराल जीवन, गण्डकी प्रदेश सभा सदस्य। अब अहिले इन्सेकको प्रदेश स्तरबाट जुन कार्यक्रम सञ्चालन गइरहेको छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, पहिलो कुरो त म यसको सफलताको पहिल्यै शुभकामना भन्न चाहन्छु। स्वाभाविक रूपमा इन्सेक मुलुकमा जुन प्रकारका जटिलताहरू कठिनाइहरू हुँदाखेरि पनि असाध्यै मेहनतपूर्वक जुन प्रकारको भूमिका निर्वाह गरेको छ र इतिहासमा यो एउटा अतुलनीय योगदान अथवा दायित्व अथवा भूमिका पुरा गरेको छ भन्ने मेरो आफ्नो बुझाइ छ। र अझ अहिले संहिता तपाईँ लागू भइसकेपछि इन्सेकले पनि संहिताको संरचना अनुरूप नै आफ्ना कार्यक्रमहरू अगाडि बढाउने जुन प्रकारको निर्णय गर्यो यो सराहनीय छ। र स्वाभाविक रूपमा गण्डकी प्रदेशको अब तर्फबाट जो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम सञ्चालन गइरहेको छ, गण्डकी प्रदेशभित्रका अब मानवाधिकारका विभिन्न जो प्रकृतिका घटनाहरू विगतका दिनहरूमा पनि उजागर गर्दै आएकै थियो भने अबको सन्दर्भमा झन् मसिनो गरी तपाईँ गाउँठाउँ सहरमा मात्रै नभइकन गाउँठाउँबाट पनि ती घटनाहरूको उजागर हुनेछ। इन्सेकले गण्डकी प्रदेशमा उदाहरणीय र नमुनायोग्य काम गर्न सक्नेछ सकोस् भन्ने पनि म यो सन्दर्भमा हार्दिक कामना गर्न चाहन्छु। किनभने प्रदेश स्तरबाट हुँदै गर्दाखेरि पहिलो कुरो दोस्रो कुरो चाहिँ हिजोदेखिको जो कार्यालय पनि यहाँ रहिराखेको स्थिति थियो, विगतमा पनि जो भूमिकाहरू सराहनीय नै हिसाबले चाहिँ अगाडि बढेका थिए भने अब झन् असाध्यै मैले फेरि पनि दोहोऱ्याउन चाहे मसिनो गरी विभिन्न प्रकृतिका मानव अधिकारका जो उल्लङ्घनहरू अथवा घटनाहरू छन् तिनलाई सही ढङ्गले सम्प्रेषण गरेर न्यायको पक्षमा आवाज बुलन्द गर्ने सन्दर्भमा एउटा कोसे ढुङ्गा साबित हुनेछ भन्ने मेरो अपेक्षा मेरो बुझाइ रहेको छ। म फेरि पनि हार्दिक शुभकामना भन्न चाहन्छु। धन्यवाद।
म हरिबहादुर चुमान, आन्तरिक मामिला तथा कानुन मन्त्री, गण्डकी प्रदेश। अब गण्डकी प्रदेशको इन्सेक कार्यालयले मानव अधिकार शिक्षा सम्बन्धी रेडियो कार्यक्रम सुरुवात गर्न लागिरहेको अब थाहा पाउँदा अत्यन्त खुसी लागेको छ। मुख्य कुरा मानव अधिकार के हो र मानव अधिकारको संरक्षण कसरी गर्नुपर्छ भन्ने कुरा जनस्तरमा बुझाउनको निम्ति, यस विषयमा जनतालाई सचेत पार्नको निम्ति इन्सेक गण्डकी प्रदेशले अब महत्त्वपूर्ण भूमिका खेल्दै पनि आएको छ इतिहासमा। अब आगामी दिनमा पनि यो शिक्षा कार्यक्रम मार्फत सचेतना फैलाउनको निम्ति महत्त्वपूर्ण योगदान हुनेछ। इन्सेक गण्डकी प्रदेश कार्यालयलाई यो कार्यक्रम सञ्चालनको सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबारे राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई pokhara@insec.org पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म रघुनाथ वाग्ले लगायत सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।